यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। मानव बेचबिखन नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। नेपालमा आज 1534 जना कोरोना भाइरस संक्रमण मुक्त, 1089 जनामा संक्रमण पुष्टि, संक्रमित 20 जनाको मृत्यु। साताको पहिलो दिन आज नेप्से परिसूचक 108 अंकले घट्यो। इराकमा भएको आतंकवादी आक्रमणमा 12 प्रहरीको मृत्यु र काठमाण्डुमा नेपाल र भारत बीच दोस्रो मैत्रीपूर्ण फुटबल जारी, भारत 1-0 गोलले अगाडि।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत भदौ 18 गतेदेखि प्रारम्भ भएको गाउँ नगर ओडा अधिवेशन 38 जिल्लामा सम्पन्न भएको छ। क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका 56 जिल्ला मध्ये आजसम्म 38 जिल्लामा ओडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। अधिकांश ओडामा सर्वसम्मत र केहीमा मतदान मार्फत ओडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्ला मध्ये 18 गते 35 जिल्ला, हिजो झापा र मुस्ताङ तथा आज दाङमा ओडा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिनुभयो। क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी 21 जिल्लाको नामावली भने क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ 27 गते निर्धारित गाउँ नगरपालिका अधिवेशनसम्म सबै जिल्लामा ओडाको अधिवेशन सम्पन्न गर्ने योजना रहेको पार्टी कार्यालयले जनाएको छ। नेकपा एकीकृत समाजवादीले प्रदेश इन्चार्ज तोकेको छ। अर्को व्यवस्था नभएसम्मका लागि पार्टीले प्रदेश नम्बर 1 घनेन्द्र बस्नेत, प्रदेश 2 धर्मनाथ शाह, बागमती प्रदेशमा केदार नेउपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई जिम्मेवारी दिएको छ। सुदूरपश्चिम प्रदेशको इन्चार्ज भने पछि तय गरिने पार्टीले जनाएको छ। उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरूङ, मोर्चा इन्चार्जमा डाक्टर विजय पौडेल, प्रचार विभागमा जगन्नाथ खतिवड़ा र प्रवास क्षेत्रमा श्री प्रसाद शाहलाई जिम्मेवारी दिइएको छ। यसैगरी अदालत र निर्वाचन सम्बन्धी काम हेर्ने जिम्मेवारी राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्री तथा संसदीय कामको जिम्मेवारी विरोध खतिवड़ा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ। त्यस्तै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा 13 सदस्यीय दस्तावेज मस्यौदा समिति र दैनिक कार्य सञ्चालनका लागि डाक्टर बेदुराम भूषालको संयोजकत्वमा 6 सदस्यीय समिति गठन गरिएको छ। सुदूरपश्चिम प्रदेश सभामा थप 3 प्रदेशसभा सदस्यले नवगठित नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा सोदल नेकपा एमाले भन्दा ठूलो भएको छ। यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी सहित एमालेका 10 प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादीको पक्षमा शनाखत गर्नुभएकोमा आज भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, प्रदेशसभा सदस्यद्वय तारा लामा तामाङ र प्रकाश रावलले धनगढ़ीस्थित क्षेत्रीय निर्वाचन कार्यालय पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा शनाखत गर्नुभयो। यो सँगै सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर नेकपा एकीकृत समाजवादीको पक्षमा शनाखत गर्ने प्रदेशसभा सदस्यको संख्या 13 पुगेको छ। सुदूरपश्चिममा एमालेबाट सभामुख सहित 25 रहनु भएको थियो। यसैगरी प्रदेश नम्बर 2 पनि नेकपा एकीकृत समाजवादी नेकपा एमाले भन्दा ठूलो दल बनेको छ। आज प्रदेशसभा सदस्य सीता गुरूङ र सुन्दर प्रसाद विश्वकर्माले प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर शनाखत गर्नु भएपछि एकीकृत समाजवादी प्रदेशसभामा एमाले भन्दा ठूलो दल बनेको हो। हालसम्म प्रदेश नम्बर 2 नेकपा एकीकृत समाजवादीको पक्षमा 12 प्रदेशसभा सदस्यले शनाखत गर्नुभएको छ भने भारतको दिल्लीमा उपचाररत प्रदेशसभा सदस्य दिल्ली प्रसाद उप्रेतीको दिल्लीस्थित नेपाली दूतावास मार्फत प्रक्रिया अगाडि बढ़ाइएको छ। यस्तै प्रदेश नम्बर 2 जनता समाजवादी पार्टीका थप 3 प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा रोज्नु भएको छ। आज प्रदेश निर्वाचन कार्यालयमा गएर प्रदेश सभा सदस्य अभिराम शर्मा, रानी शर्मा र उपेन्द्र महतोले लोसपामा शनाखत गर्नुभएको हो। यसअघि जसपाबाट 12 जनाले लोसपामा शनाखत गर्नुभएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताउनु भएको छ। मानव बेचबिखन तथा ओसार पसार विरूद्धको 15 राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रमलाई दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले नेपालको संविधानले व्यवस्था गरे बमोजिम मानव बेचबिखन नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। नेपाल सरकारले हरेक वर्ष भदौ 20 गते मानव बेचबिखन तथा ओसार पसार विरूद्धको राष्ट्रिय दिवस मनाउने गरेको छ। चिकित्सा शिक्षा नियमावलीमा परिमार्जन गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको चिकित्सा शिक्षा आयोगले संचालन गरेको परीक्षा र छात्रवृत्तिका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नेपालको संविधान र चिकित्सा शिक्षा ऐनको मर्म अनुरूप राष्ट्रिय चिकित्सा शिक्षा नियमावली 2077 परिमार्जन गर्न सुझाव दिनुभयो। सांसदहरूले वर्तमान नियमावलीमा रहेका कमी कमजोरी सुधार गर्दै पिछड़िएको वर्ग महिला र अल्पसंख्यक समुदायका विद्यार्थीको हकमा छुट्टै मापदण्ड बनाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्री कृष्ण गिरीले विगतमा रहेका कमी कमजोरीमा सुधार भइसकेकाले योग्यताक्रम अनुसार नै विद्यार्थीहरूले छात्रवृत्ति र अध्ययनको अवसर पाइरहेको बताउनुभयो। गृह मन्त्रालयले मित्र राष्ट्रको सम्बन्धमा आँच आउने गतिविधि भएको प्रति आपत्ति प्रकट गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विगत केही दिनदेखि छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने, पुतला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता उच्छृंखल गतिविधिप्रति आपत्ति जनाएको हो। छिमेकी मुलुकसँग उत्पन्न समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको जानकारी गराउँदै भविष्यमा पनि त्यस्ता समस्या वार्ता, संवाद र कूटनीतिक माध्यमबाटै समाधान गरिने मन्त्रालयका प्रवक्ता फडेन्द्र मणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। मन्त्रालयले मित्र राष्ट्र विरूद्ध लक्षित गतिविधि नियन्त्रणका लागि त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज दुईवटा प्रतिवेदन प्रस्तुत गरिएको छ। भाषा आयोगका अध्यक्ष डाक्टर लवदेव अवस्थीले आयोगको आर्थिक वर्ष 2077-78 को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2077-78 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति विरूद्ध परेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजीको माग गर्दै परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो। प्रधान न्यायाधीश जबराले सो रिटको सुनवाईका लागि आज आफ्नै इजलासमा पेशी तोक्नु भएको थियो। यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको रिट न्यायाधीश रेग्मीको इजलासले पनि हेर्न नभ्याइने सूचीमा राखेको थियो। त्यसपछि पुनः प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले हितेन्द्र देव साके र कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने मन्त्री परिषदको निर्णयको सकल फाइल मगाएको थियो। निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव साकेले नियुक्ति बदरको माग गर्दै 32 साउनमा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। रिटमा साकेले आफूलाई गैर कानूनी रूपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्नुहुँदै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गर्नुभएको छ। पछिल्लो 24 घण्टामा देशभर 1,089 जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा 1,534 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कोरोना संक्रमणबाट मृत्यु हुने संक्रमणबाट मुक्त हुने दर 94.5% रहेको छ। आज 5,170 नमूनाको पीसीआर परीक्षण गर्दा 976 र 2,801 नमूनाको एन्टिजेन परीक्षण गर्दा 113 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गएको 24 घण्टामा कोरोना संक्रमणबाट 20 जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार देशभरिका होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी 31,248 जना सक्रिय संक्रमित रहेकामा 523 जनाको आईसीयू र 162 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यसैबीच आज 53,182 जनाले कोरोना संक्रमण विरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले निजामती कर्मचारीको आदर्श वाक्य 5 वर्षका लागि तय गरेको छ। मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले विक्रम सम्म 2078 देखि 2082 सम्मका लागि व्यावसायिक र सृजनशील प्रशासन, विकास, समृद्धि र सुशासन भन्ने आदर्श वाक्य तय गरेको हो। यसअघि हरेक वर्ष दिवस मनाउँदा फरक फरक आदर्श वाक्य चयन हुने गरेकोमा यसपटक भने एकै पटक 5 वर्षका लागि आदर्श वाक्य के चयन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो। निजामती ऐन 2061 जारी भएको अवसर पारेर सरकारले हरेक वर्ष भदौ 22 गते यो दिवस मनाउने गरेको छ। सरकारले हलिया मुक्तिको घोषणा गरेको लामो समय बितिसक्दा पनि उनीहरू अझै पुनर्स्थापित हुन सकेका छैनन्। 2065 सालमा सरकारले हलिया मुक्तिको घोषणा गरेको भए पनि पुनर्स्थापना हुन नसक्दा समस्यामा परेको हलियाहरूको गुनासो छ। बैतडीबाट संवाददाता सीपी लोहियाको यो रिपोर्ट।
बैतडी जिल्लाका करिब 10,000 व्यक्ति विगतमा हलियाको रूपमा काम गर्दथे। 2065 सालमा सरकारले हलिया मुक्तिको घोषणा गरी मुक्त हलिया पुनर्स्थापना गर्ने सहमति गर्यो, तर उनीहरूमध्ये केहीले पुनर्स्थापनाको प्याकेज पाए पनि सबैले भने पाएनन्। मजदूरी गरी जीविकोपार्जन गर्ने मुक्त हलिया परिवारका व्यक्तिहरू अहिले कोरोना कहरका बेला मजदूरी समेत नपाउँदा समस्यामा छन्। दशरथ चन्द नगरपालिका एकका राजु लोहार:
मुक्त हलिया परिवारले केही पनि पुनर्स्थापनाका प्याकेज नपाउँदा उनीहरू समस्यामा रहेका छन्।
जिल्ला हलिया मुक्ति समाज बैतडीका अध्यक्ष रमेश कोली:
लगभग 65 लाख जति 10 वटा स्थानीय तहमा मुक्त हलियाका प्रणालीको र कोविडको कारणले घेरा भयो, अहिले कार्यान्वयन गर्न सकिँदैन भन्ने खालको कुराहरू गर्नुभयो। मुक्त हलियाका सवालमा जिम्मेवारीपूर्वक काम भइरहेको छैन, स्थानीय तहका जनप्रतिनिधिहरूले पनि जिम्मेवार भइदिनु भएन।
मुक्त हलियाहरूलाई सरकारले 3 किसिमको राहत दिई पुनर्स्थापना गर्ने सहमति गरेको थियो: घर जग्गा केही नभएकालाई दुवै उपलब्ध गराउने, जग्गा मात्रै भएकालाई घर बनाइदिने तथा घर जीर्ण भएकाको घर मरमत गरिदिने सहमति भएको थियो। तर उक्त लाभ थोरै व्यक्तिले मात्रै पाए। सुर्नया गाउँपालिकाले भने समूहमा भाँडा बनाउने कार्यक्रम ल्याएको थियो। गाउँपालिका उपाध्यक्ष लीला विष्ट:
जो हलिया हो त्यसले पाएको छैन, र जो टाटा बाटा छ ती घरदेखि लिएर विभिन्न किसिमका सुविधा पाएको अवस्था छ। स्थानीय सरकार आइसकेपछि हामीले त्यसलाई नियन्त्रण कसरी गर्ने र पीडितले पाउनुपर्छ भन्ने कुरामा गाउँपालिकाको सरकारले ध्यान दिएको अवस्था।
मुक्त हलियाहरू दैनिक टार्नका लागि मजदूरी गर्दछन्। अहिले कोरोनाको प्रकोपका बेला मजदूरी पाउनै छाडेकाले उनीहरूलाई दैनिक छाक टार्नै मुस्किल छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ समितिको महामन्त्रीमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गर्नुभएको छ। कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजनका लागि भएको सहमति अनुसार यादवलाई आज संघको महामन्त्रीमा नियुक्त गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमति पत्र लाइसेन्सको परीक्षा आजदेखि पुनः सञ्चालन गरेको छ। गत वैशाख 15 गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको थियो। रेडियो नेपालका पूर्व प्राविधिक उपनिर्देशक यादव ठाकुरको 70 वर्षको उमेरमा आज निधन भएको छ। मधुमेह र मृगौला रोगबाट पीड़ित ठाकुरलाई एक साता अघि हृदयघात भई काठमाण्डुको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। करिब 32 वर्ष रेडियो नेपालको सेवामा रहनुभएका ठाकुरका श्रीमती, एक छोरा र 3 छोरी हुनुहुन्छ। ठाकुरको निधनमा रेडियो नेपालले दुःख व्यक्त गरेको छ। कोरोनाका कारण लामो समयदेखि बन्द रहेका सिन्धुलीका विद्यालयहरू सञ्चालनमा आउन थालेका छन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनुवारको रिपोर्ट।
सिन्धुलीमा कोविडका कारण बन्द भएको विद्यालय सञ्चालन हुन थालेपछि विद्यार्थीहरू पठन पाठनका लागि विद्यालय जान थालेका छन्। कमलामाई नगरपालिका एक डाँडी गुराँसेकी खुशी मगर।
एक्जाम आउन थालेछ अनि ट्युसन पढ्छ बिहान स्कुल गएर।
लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा र कक्षा बाह्रको रोकिएको परीक्षा दिने आशामा बसेकी कमलामाई नगरपालिका तेह्रकी स्वस्तिका बखरलाई भने भदौ 30 गते सञ्चालन हुने परीक्षाको मितिले झनै खुसी बनाएको छ।
एक एक वर्ष ग्याप भयो कि अब हाम्रो यदि रिजल्ट निस्किने बेला हो, हामी ब्यालर जोइन गर्ने बेला हो, भर्खर एक्जाम दिन्छौँ भनेपछि त्यो एक्जाम दिन पाउने भयो, अब एकदमै खुसीको कुरा हो।
कमलामाई नगरपालिका दुईकै प्रवेश तामाङ पनि अनलाइनबाट गरेको अध्ययन प्रभावकारी नहुने र शिक्षकको निगरानी नहुँदा पढाइमा ध्यान नगएका कारण विद्यालय खुल्नै पर्ने धारणा राख्छन्।
सरहरूले नि त्यति केयरै गर्नु हुँदैन, जो आउँछ आउँछ, नआउने नआएछ, त्यस्तो टाइपको हुन्छ। खुलेकै राम्रो जस्तो लाग्छ मलाई, जति सक्दो एक्जाम भइहालोस्।
विद्यालय कसरी सञ्चालन भइरहेका छन् त? नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका विष्णु फुयाल।
हाललाई चाहिँ हामीले धेरै विद्यार्थी हुने ठाउँमा कक्षा ब्रेक गरेर थोरै विद्यार्थी हुने ठाउँमा चाहिँ सबैलाई बोलाएर हामी शिक्षण गर्दा पालो पालो जस्तो गौमती त्यसो खालि फुसेटार भिमानमा ठुलो संख्यामा विद्यार्थी छ, त्यहाँ चाहिँ एउटै क्लासमा सेक्सन छ भने सेक्सन ए को पनि हाफ पार्ट आज भोलि अनि बीको त्यसरी उहाँहरूले पालो गर्नुभएको छ। थोरै विद्यार्थी हुनेहरूमा चाहिँ हामी सबैलाई बोलाएको।
जिल्लामा सबै विद्यार्थीहरूको पहुँचमा इन्टरनेट सुविधा नहुँदा विद्यार्थीहरूले अनलाइन कक्षाबाट पठन पाठन गर्न सकेका थिएनन्। विद्यालय सञ्चालन हुने भएपछि विद्यार्थी र अभिभावक खुसी भएका छन्। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
सर्लाही र बागलुङमा पानीमा डुबेर दुई बाल बालिकाको मृत्यु भएको छ। सर्लाहीको धनकौल गाउँपालिका पाँच बस्ने रमेश शाहकी छोरी चार वर्षीय खुशी कुमारी शाहको आज खेल्ने क्रममा नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै बागलुङको बागलुङ नगरपालिका दश भकुण्डे बस्ने मानबहादुर बुढाथोकीका आठ वर्षीय छोरा एलस बुढाथोकीको पोखरीमा डुबेर आज मृत्यु भएको छ। यसैबीच भकुण्डे निवासी 28 वर्षीय सागर थापा घर नजिकैको खोलामा मृत अवस्थामा फेला परेका छन्। हिजो बिहानदेखि हराएका थापा आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। संखुवासभाको चिचिला गाउँपालिका एकमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दशजना घाइते भएका छन्। अरूण तेस्रोको ड्यामसाइड मकालु गाउँपालिका पाँच फ्याक्सिन्दाबाट तरकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ जाँदै गरेको मिनी ट्रक चिचिला एक पातलेमा गए राति दुर्घटना हुँदा चालक धनकुटा महालक्ष्मी नगरपालिका छ लेगुवाका 29 वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इराकमा आज भएको आतंककारी आक्रमणमा परि 12 इराकी प्रहरी मारिएका छन्। इराकको उत्तरी रसाद क्षेत्रमा आज भएका दुईवटा आतंककारी आक्रमणमा 12 प्रहरी मारिएको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले जनाएको छ। अधिकारीहरूका अनुसार इराकी प्रहरी र आक्रमणकारीबीच करिब दुई घण्टा भिडन्त भएको थियो। आतंकवादी समूह आईएसआईले आक्रमण गरेको आशंका इराकी सुरक्षा अधिकारीहरूले गरेका छन्। यद्यपि आईएसआईले घटनाको जिम्मेवारी लिएको छैन। पाकिस्तानको दक्षिण पश्चिम क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा परि तीनजना पाकिस्तानी सैनिकको ज्यान गएको छ। आज भएको घटनामा 15 सैनिक घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पाकिस्तानको बालोचिस्तान प्रान्तको राजधानी क्वेटास्थित एक सुरक्षा चेकपोस्टलाई लक्षित गरी आत्मघाती आक्रमणकारीले बम विस्फोट गराएका थिए। घाइते सैनिक मध्ये केहीको अवस्था गम्भीर रहेको पाकिस्तानी अधिकारीले अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिरालाई जनाएका छन्। तालिबानीहरूले अफगानिस्तान कब्जामा लिएपछि आफूहरूको अधिकार रक्षाका लागि काबुलमा प्रदर्शन गरेका दर्जनौ अफगानी महिलाहरूलाई तालिबानी सुरक्षाकर्मीहरूले तितरबितर गरेका छन्। राष्ट्रपति भवनतर्फ नारा जुलुस गर्दै अघि बढ़िरहेका महिलाहरूलाई अश्रु ग्यास प्रहार गरिएको थियो। तालिबानीहरूले प्रदर्शन नियन्त्रण बाहिर जान लागेकोले हस्तक्षेप गर्नु परेको बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारद्वारा सञ्चालित दोहोरोपन देखिएका विभिन्न तालिम कार्यक्रमहरूलाई एकीकृत रूपले सञ्चालन गर्ने गरी नीतिगत तयारी गर्न सम्बद्ध निकायका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ। आइतबार अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले तालिम लिएको व्यक्ति स्वरोजगार हुने वा रोजगारीमा लाग्न सक्ने खालको तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। सिपमूलक तालिमहरू एकीकृत गर्दा सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गर्नुपर्नेमा पनि अर्थमन्त्री शर्माले जोड़ दिनुभयो। छलफलमा श्रम, शिक्षा, कृषि तथा पशुपन्छी, सहकारी, युवा लगायतका मन्त्रालय र मातहतका निकायहरूबाट हुने गरेका सिपमूलक तथा रोजगारमूलक तालिमलाई विषयगत रूपले एकीकृत गरी एकद्वार प्रणालीबाट सञ्चालन आवश्यक भएको निचोड निकालिएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से 108.26 अंकले घटेर 2818.72 बिन्दुमा झरेको छ। यस दिन बजार खुलेको दुई घण्टा नबित्दै नेप्से 5% घटेपछि बजारमा सर्किट ब्रेक लगाइएको थियो। सर्किट ब्रेक लागेर बजार 40 मिनटका लागि स्थगित भएर खुलेपछि बजारमा केही सुधार हुँदै 3.70% घटेर बजार बन्द भएको छ। यस दिन 223 कम्पनीहरूका 129,142 कारोबारहरूमा 11,24,03,91,000 रुपियाँ बराबरका 2,30,79,000 कित्ता शेयरहरू किनबेच भएका छन्। आइतबार कारोबारमा आएका 223 कम्पनी मध्ये एक दर्जन कम्पनीको शेयर 10% घटेको छ भने 20 कम्पनीहरूको शेयर 9% भन्दा बढीले घटेको छ। आइतबार नेपाली बजारमा सुन र चाँदीको भाव वृद्धि भएको छ। यस दिन सुनको भाव तोलामा 600 रुपियाँले वृद्धि भएको छ भने चाँदीको भाव तोलामा 35 रुपियाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाव प्रति तोला 91,500 रुपियाँ र तेजाबी सुन प्रति तोला 91,000 रुपियाँमा कारोबार भएको जनाएको छ। नेपालको भ्रमणमा रहेका भारतीय योग गुरु सद्गुरूले पर्यटनकै माध्यमबाट नेपालको समृद्धि सम्भव हुने बताउनु भएको छ। नेपालको पर्यटन प्रवर्धनका विषयमा नेपाल पर्यटन बोर्डले शनिबार सद्गुरूसँग गरेको छलफल कार्यक्रममा उहाँले नेपाल एसियाको स्विजरल्याण्ड भएको चर्चा गर्दै नेपालको पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो। छलफल कार्यक्रममा सद्गुरूले नेपालको नेचर, कल्चर, एडभेन्चरलाई विश्वमा उजागर गरेमा नेपालको समृद्धिलाई कसैले रोक्न नसक्ने पनि सद्गुरूले उल्लेख गर्नुभएको छ।
अब खेल समाचार। भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल विरूद्ध भारतले 2-1 गोल गरेको छ। खेलको 62 मिनटमा भारतका फारूख हाजी, कसम चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका छन्। 80 मिनटमा कप्तान सुनिल छेत्रीले गोल गरे। 86 मिनटमा नेपालका लागि तेज तामाङले गोल गरेका हुन्। पहिलो हाफमा नेपालले अग्रता बनाउने धेरै मौका पाएको थियो। नेपालले खेलको 13 मिनटमा गोल गर्ने सुनौलो अवसर पाएको थियो। नेपालका लागि मानिस डाँगीले खेलको 13 मिनटमा 1-1 को मौका पाएका थिए, तर उनले उक्त मौकामा बल प्रहार नै गर्न सकेनन्। त्यस्तै नेपालले खेलको 27 मिनटमा पाएको मौकामा आशिष लामा चुक्न पुगे। इन्जुरी टाइममा नेपालले अर्को मौका पाएको थियो, तर पास भएको बललाई फरवार्डले भेटाउन नसक्दा पहिलो हाफमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो। यसअघि गत बिहिबार भएको नेपाल र भारत बीचको पहिलो मैत्रीपूर्ण खेल 1-1 गोलको बराबरीमा टुङ्गिएको थियो। मालदिव्समा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन्। साफ च्याम्पियनशीप आगामी अक्टोबर 1 16 अर्थात असोज 15 30 गतेसम्म आयोजना हुने तालिका रहेको छ। अब मौसम सम्बन्धी जानकारी। मनसूनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहेकाले हाल नेपालमा मनसूनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम 20.4, वर्षा 62.5 मिलीमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 20.5, वर्षा 11.8 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 32.1 डिग्री सेल्सियस, न्यूनतम 22.4, वर्षा 16.2 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस, न्यूनतम 22.9, वर्षा 4.3 मिलीमिटर। र दिपायलको अधिकतम तापक्रम 35.2 डिग्री सेल्सियस, न्यूनतम 24.8, वर्षा 0.1 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मानव बेचबिखन नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। नेपालमा आज 1,534 जना कोरोना भाइरस संक्रमण मुक्त, 1,089 जनामा संक्रमण पुष्टि, संक्रमित 20 जनाको मृत्यु। साताको पहिलो दिन आज नेप्से परिसूचक 108 अंकले घट्यो। इराकमा भएको आतंककारी आक्रमणमा 12 प्रहरीको मृत्यु र काठमाण्डुमा जारी नेपाल र भारत बीचको दोस्रो मैत्रीपूर्ण फुटबलमा भारतलाई एक गोलको अग्रता। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।